नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 छ। इन्टरनेट अनलाइनमा www.vijayfm.org.np 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबरमा डोलराज राणा भाटको नमस्कार। शुरूआतमा प्रमुख खबरका मुख्य शीर्षकहरू। ठूलो क्षति पुर्याउने गरी सलह नभित्रिएको संयोजक हुमा गाईको भनाई, झुण्ड व्यवस्थापनको योजना बनाइने, नेपालमा एक महिनासम्म रहन सक्ने विज्ञहरूको प्रक्षेपण। सरकारी गाडीको दुरूपयोग नगरेको गैंडाकोटकी उपमेयर कणेलको भनाई, क्वारेन्टाइन अनुगमन गर्न जाँदा आशीर्वाद दिन पुगेको प्रस्तोक्ति, विद्यालय बन्द हुँदाको शुल्क नलिन गैंडाकोटका शैक्षिक संस्थाहरूलाई नेभिसन गैंडाकोटको चेतावनी। नेपालमा थप 463 जनामा कोरोना संक्रमण, संक्रमितको संख्या 12,772 पुग्यो। गर्भवती महिलाका लागि भरतपुर महानगरपालिकाले एम्बुलेन्स खरिद गरिदिने। र चितवनको माडीमा मेसिनबाट रोपाई गरेर धान दिवस मनाइने, प्रदेश सरकारद्वारा चितवनका दुग्ध किसानलाई 4 करोड बढी अनुदान प्रदान, मदन भण्डारीको सब भेट्टाउने, गाजीपुरका गुरुङलाई सहयोग। गैंडाकोट नगर प्याप्सनको सूचना, शैक्षिक सत्र 2077का लागि विद्यार्थीहरूको नामाङ्कन गर्नुहुन र पाठ्य पुस्तक, पाठ्य सामग्री र ओक्सिटहरू समेत लगेर सम्पूर्ण विद्यार्थीहरूलाई दूर शिक्षा अर्थात् टेलिभिजन, रेडियो, युट्युब च्यानल र अनलाइन कक्षा मार्फत घरमै अनौपचारिक शिक्षण सिकाइका कार्यक्रमहरूमा आफ्ना बाबु नानीहरूलाई सहभागी गर्न गराउनु हुन। सम्पूर्ण विद्यार्थी अभिभावकहरूमा यसै सूचनाद्वारा गैंडाकोट नगर प्याप्सन हार्दिक अनुरोध गर्दछ। कोरोनाको कारण विद्यालयहरू बन्द रहन गएको विषम परिस्थितिमा 2077 साल असार 3 गतेदेखि भर्चुअल कक्षाका लागि विद्यार्थीहरूको नामाङ्कन गर्ने कार्यक्रम आरम्भ गरिएको छ। यो अवस्थामा विद्यार्थीहरूलाई उनीहरूले पढिराखेका विद्यालयबाट नामाङ्कन गर्नुका साथै गत वर्षको फागुन मसान्तसम्मको बक्यौता शुल्क बुझाई, शिक्षक कर्मचारीहरूको तलब भुक्तानी गर्ने कार्यमा सम्बन्धित अभिभावक ज्यूहरूले विद्यालयहरूलाई यथाशक्य सहयोग पुर्याइदिनु हुन समेत हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष गोपेन्द्र केसरी न्यौपाने, गैंडाकोट नगर प्याप्सन, नवलपुर। अब खबर विस्तारमा। शुरूआतमा प्रसंग, नेपालमा सलह किराले ठूलो क्षति नपुर्याउने विज्ञहरूले पनि बताएका छन्। त्यस्तै संयोजक हुमा गाईको पनि भनाइरहेको छ। यसैसँग सम्बन्धित समाचारबाट, कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत सलह व्यवस्थापन सम्बन्धी कार्यदलका संयोजक सहदेव प्रसाद हुमा गाईले भारतबाट हिजो मात्र नेपालमा सलह भित्रिएको बताउनु भएको छ। यो फट्याङ्ग्रा प्रजातिकै किरा भएको र भारतबाट झुण्डमा मात्रै नेपाल पसेको भएर ठूलो क्षति नपुर्याउने प्रारम्भिक अनुमान गरिएको उहाँले बताउनुभयो। विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै हुमा गाईले आफ्नो संयोजकत्वमा रहेको यस अघिको कार्यदलले नेपाल सलहका लागि उपयुक्त वातावरण नभएकाले तत्काल प्रवेश नगर्ने बताइए पनि भविष्यका लागि सचेत हुनुपर्छ भन्ने प्रतिवेदन आफूहरूले सरकारलाई बुझाएको जानकारी दिनुभएको थियो। तर अहिले असामान्य तरिकाले सलहको प्रवेश भएको भन्दै यसको व्यवस्थापनमा विषादी भन्दा अन्य रचनात्मक विधिहरू अपनाएर सलह लखेट्न सुझाव दिनुभएको छ। यसमा पर्याप्त प्रोटिन हुने हुँदा रातिको समय थपक्क बस्ने यसको प्रकृति भएकाले समातेर हाँस कुखुरालाई खुवाउन पनि सकिने उहाँले बताउनुभयो। यसले मरूभूमिमा मात्रै प्रजनन गर्न सक्ने भन्दै यसरी समातेर नियन्त्रण गर्दा संख्या घट्न ठूलो मद्दत मिल्ने पनि उहाँले बताउनु भएको छ। सलह प्रवेश हुनु असामान्य परिस्थिति भएको भन्दै नेपालको पश्चिम क्षेत्रका किसानहरू अब सचेत हुनुपर्नेमा जोड़ दिनुभएको छ। तराईमा हिजो नै आएर पहाड़तर्फ लागेको भन्दै यसको बसाई कति समय हुन्छ भन्ने थप अध्ययन र व्यवस्थापनको विषयमा बैठक बस्ने र स्वयंसारको निर्णय गर्ने उहाँले जानकारी दिनु भएको थियो। अफ्रिकनको नेटिभ किरा रहेको यो मरूभूमिमा अण्डा पार्छ। 10-12 सेन्टिमिटर तल अण्डा पार्ने र उपयुक्त मौसम अनुसार 10-12 दिनमा यसको बच्चा जन्मन्छ। यो हावाको विपरीत दिशामा जाँदैन, बथान नै छिरेको भए कृषिमा ठूलो क्षति हुने भन्दै हुमा गाईले अहिलेसम्म भैरवाको झुण्ड केही ठूलो भए पनि अन्य ठाउँमा 1.5 लाखको हारारीमा रहेको अनुमान गरिएको छ। अहिले ब्याड रहेको धेरै किसानहरूले त्यहाँ जालीहरूले ढाक्ने, ब्याडलाई कुर्ने, थाल ठटाएर भगाउने, मानिस कराउने वा धुवा बालेर हटाउन सकिने उहाँले बताउनु भएको छ। बारा, पर्सा र रूपन्देही लगायतका जिल्लाबाट शनिबार प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरूले गरेका छन्। वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सलह किरा नेपालमा बढ़ीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरूले गरेका हुन्। वयस्क सलह बढ़ीमा 2 हप्ता र बच्चा सलह 1 महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डाक्टर डिलीराम शर्माले बताउनु भएको छ। सोमबारसम्म हावाको गति परिवर्तन भएमा दाङ बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको पनि उहाँले बताउनु भएको छ। 8-10 करोड़को समूहमा आएर बाली सखा पार्ने प्रजातिको यो किरा नेपालमा 2-4 लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने पनि उहाँले बताउनुभयो। गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी कणेलले आफूले सरकारी गाड़ीको दुरूपयोग नगरेको प्रश्न पार्नु भएको छ। हिजो असार 13 गतेको घटनालाई लिएर विभिन्न अनलाइन संचार माध्यममा समाचार प्रकाशित गरेर तथा विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा लेखेर अतिरञ्जित गर्न खोजेको प्रति आफ्नो गम्भीर ध्यान आकर्षण भएको बताउनु भएको हो। उपप्रमुख कणेलले आज प्रेस विज्ञप्ति जारी गर्दै सरकारी साधन स्रोतको सदुपयोगका सन्दर्भमा आफू सधैँ सचेत रहेको पनि बताउनु भएको छ। कोरोना महामारीका बीच 3 महिनासम्म स्वास्थ्यकर्मी लान ल्याउन स्वाब संकलनदेखि स्वाब परीक्षणका लागि समेत आफूले प्रयोग गर्दै आएको गाड़ी दिएर यो बीचमा आफू निजी सवारीमै हिँडेको बताउँदै घटनाको कुनै एक अंशलाई मात्र चित्रण गर्दै बदनीयता गर्ने उद्देश्यले समाचार तथा सामाजिक सञ्जालमा लेखिएको बताइएको छ। शनिबारका दिन पनि आफू अमरापुरीको लक्ष्मी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनको स्थलगत अनुगमनका क्रममा जाँदा वैवाहिक कार्यक्रमको निम्तोलाई स्वीकार गर्दै वरवधूलाई आशीर्वाद दिन मात्रै पुगेको सत्य भएको तर वैवाहिक कार्यक्रममा जन्तीसहित जन्तीको नेतृत्व गर्दै पुगेको भन्ने सरासर झूट भएको विज्ञप्तिमा भनिएको छ। गैंडाकोट 17 स्थित एक रेड हाउस होटलमा भएको वैवाहिक कार्यक्रममा नगरकै कामका लागि पुगेको बेला आशीर्वादका लागि भेटघाट गरी छोटो समयमै बसेर बाहिरिएको र जनतासँग आफूले कुनै विवाद नगरी सामाजिक दूरीको ख्याल राख्दै वैवाहिक कार्यक्रम गर्न सुझाव प्रदान गरेर आफू निस्किएको विज्ञप्तिमा भनिएको छ। गत वैशाख चौबीस गतेको नगर शिक्षा समितिको निर्णय एवं असार 4 गतेको सर्वोच्च अदालतको निर्णय अनुसार नारायणी माध्यमिक विद्यालयमा गैंडाकोट नगरपालिका वडा नम्बर 7 का वडाध्यक्ष चोलानाथ उपाध्यायको अध्यक्षतामा आज विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। नवगठित समितिको सदस्यहरूमा निवर्तमान अध्यक्ष गंगाबहादुर पाण्डे, वडा समितिबाट मनोनित महिला सदस्य उमादेवी सापकोटा, चन्दादाता तथा शिक्षा प्रेमीबाट विशेष चन्दादाता, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालुराम कुमाल र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठ सदस्य सचिवमा रहनु भएको सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्यायले जानकारी दिनुभएको छ। नेपाल विद्यार्थी संघ पालिका समन्वय समिति गैंडाकोटले नगर प्रमुख छत्रराज पौडेललाई ज्ञापन पत्र बुझाएको छ। COVID-19 को संकटकालीन अवस्थामा पनि भर्ना र अनलाइनको नाउँमा विद्यार्थी र अभिभावकसँग शुल्क असूल गर्न लागेको भन्ने गुनासो बढ़दै जाँदा यसलाई रोक्न आग्रहसहित आज ज्ञापन पत्र बुझाइएको सहसंयोजक बिना सुवेदीले जानकारी दिनुभएको छ। संयोजक रमेश कोइरालाद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा संकटको बेला विद्यार्थीहरू र अभिभावकहरूलाई असह्य र पीड़ादायी अवस्थाहरू सिर्जना गराइएको भन्दै कोट नगरपालिका भित्रका विभिन्न शैक्षिक संस्थाहरूले अनलाइन कक्षा र भर्नाको नाममा शुल्क लिने भनी सुन्न आएको गुनासो प्रति नेपाल विद्यार्थी संघ गैंडाकोट नगर समन्वय समितिको गम्भीर ध्यान आकर्षण भएको भनिएको छ। राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई आफ्नो मूल मन्त्र मान्दै आफ्नो स्थापना कालदेखि नै व्यवस्था परिवर्तन र वर्गीय हितका लागि अनवरत रूपमा नेतृत्व गरिरहेको भन्दै नेवी संघले मानव सभ्यता नै आफ्नो अस्तित्वका निम्ति लड़िरहेको संकटग्रस्त अवस्थामा लामो समयदेखि विद्यार्थीहरू लकडाउनका कारण घरमै सीमित भएर बस्नु परेको मुखमै आएका विभिन्न परीक्षाहरू स्थगित भएर तनाव दबाव त्रास एकसाथ झेलिरहेका बेला शुल्क उठाउने भर्ना गर्ने जस्ता गुनासा आएको भन्दै तत्काल यसलाई रोक्न नगर प्रमुखसँग आग्रह गर्नुभएको छ। संयोजक कोरलाले शिक्षा मन्त्रालयले नै अर्को निर्णय नआउँदासम्म कुनै पनि वाहनामा शुल्क नलिन भनेकाले शैक्षिक संस्था नखुलिन्जेलसम्मको अवधिभरका कुनै प्रकारको शुल्क नतिर्न सम्पूर्ण अभिभावकहरूलाई पनि आह्वान गर्नुभएको छ। यदि यही अवस्थामा पनि शुल्क लिएको थाहा पाइएमा कड़ा रूपमा उत्रने ज्ञापन पत्र मार्फत चेतावनी दिएको छ। ज्ञापन पत्र ग्रहणपछि नगर प्रमुख छत्रराज पौडेलले नगरभित्र नियम विपरीतका कुनै पनि कार्य हुन नदिने प्रश्न पार्नु भएको छ। ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेवी संघका जिल्ला सचिव सुशील काफले, वडा सदस्य प्रकाश सापकोटा, नेवी संघका जिल्ला सदस्यहरू श्याम वन, सन्देश पराजुली, नगर सदस्यहरू कुशल सापकोटा, पवन कार्की, विनोद गिरी लगायतको सहभागिता रहेको थियो। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या 12,772 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज पछिल्लो 24 घण्टामा 105 महिला सहित 463 जना नयाँ संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या 12,772 पुगेको हो। 77 जिल्लामा फैलिएको कोरोनाबाट पछिल्लो 24 घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। 13 महिला सहित 179 जना कोरोनामुक्त भई डिस्चार्ज हुनुभएको छ। अहिलेसम्म डिस्चार्ज हुनेको संख्या 3013 पुगेको छ। मन्त्रालयका अनुसार हाल 61,731 जना क्वारेन्टाइनमा रहनु भएको छ भने 9,731 जना आइसोलेसनमा रहनु भएको छ। रेड जोनमा 814 जना रहनु भएको छ। हालसम्म 215,839 पीसीआर परीक्षण भएको छ। तनहुको सत्यवती माध्यमिक विद्यालय दमौलीको क्वारेन्टाइनमा बसेकी ब्यास नगरपालिकाकी 14 वर्षीय किशोरीमा शनिबार कोविड पोजेटिभ देखिएको छ। भारतबाट आएता दुई सातादेखि बाबुआमासँगै क्वारेन्टाइनमा बसिरहेकी उनमा पोजेटिभ देखिए पनि बाबुआमा दुवैमा कोविड नेगेटिभ देखिएको छ। नियमअनुसार किशोरी क्वारेन्टाइनमा जानुपर्ने हो। उहाँले त्यसै गर्नुभयो तर उहाँ मात्र नभई बाबुआमा पनि छोरीसँगै जानुभयो। छोरीलाई एक्लै नछान्ने भनेर बाबुआमाले नै जाने इच्छा गरेपछि अनुमति दिएका हुँ। ब्यास नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले भन्नुभएको छ। स्वास्थ्य अधिकारीले बाबु वा आमा मध्ये एकमात्र जान सुझाए पनि दुवैले छोरीसँगै रहने निर्णय गरेपछि तीनैजनालाई ब्यास एकको आदिकवि भानुभक्त क्याम्पस स्थित क्वारेन्टाइनमा राख्नका लागि अनुमति दिएको हो। एकजना मात्र बस्नुहोस् भने पनि सानी उमेरकी छोरीलाई छान्न बाबुआमा तयार नभएपछि दुवैजना सँगै बस्ने प्रबन्ध मिलाइएको छ। उहाँले भन्नुभएको छ, सोधीका अनुसार कोठा एउटै भए पनि संक्रमित र गैर संक्रमितलाई अलग्गै बस्न र एकअर्कालाई नछुनका लागि सचेत गराइएको छ। छोरीको सुरक्षा र स्याहारका लागि आमा बुबासँगै रहने कुरालाई हामीले सकारात्मक नै लिएका छौं। उहाँले भन्नुभयो, तर संक्रमण नफैलन सचेत रहन भनेका छौं। क्याम्पसको आइसोलेसनमा महिला नभएकाले पनि अभिभावकले छोरीको सुरक्षामा विशेष चासो राखेर सँगै जाने निदो गर्नु भएको हो। हाल आदिकविको आइसोलेसनमा 35 जना पुरुष हुनुहुन्छ। भरतपुर महानगरपालिकाले गर्भवती महिलाहरूलाई प्रसूति गराउन भरतपुर अस्पताल ल्याउन सहज होस् भन्ने उद्देश्यले एउटा एम्बुलेन्स खरिद गरिदिने भएको छ। महानगरले आफ्नो छैटौं नगरसभामा पेश गरेको नीति तथा कार्यक्रममा भरतपुर अस्पताललाई गर्भवती बोक्न एम्बुलेन्स खरिद गरिदिने उल्लेख गरिएको छ। भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले गर्भवती महिलालाई प्रसूति गराउन आउन सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिदिन लागेको जानकारी दिनुभएको छ। आउँदो वर्षबाट सबै खाले अपाङ्गताको टिकट समेतको भुक्तानी महानगरले गर्ने भएको छ। प्रमुख भए लगतै आफू भरतपुर अस्पतालको स्तर वृद्धिमा लागि परेको भन्दै वहाँले केन्द्रीय स्तरको भएसँगै यस क्षेत्रका जनताले थप सुविधा पाउने बताउनु भएको छ। गत वर्ष महानगरपालिकाले भरतपुर अस्पताललाई आर्थिक सहयोग गर्दै आएको छ। अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले महानगरपालिकाले विभिन्न काममा अस्पताललाई सहयोग गर्दै आएको भन्दै थप एक एम्बुलेन्स अस्पतालले खरिद गर्ने बताउनु भएको छ। महानगरले दिएको एम्बुलेन्समा गर्भवती मात्र बोक्ने र अर्कोमा अन्य बिरामी बोक्ने उहाँले जानकारी दिनुभएको छ। चितवनको माडीमा यस वर्ष राष्ट्रिय धान दिवस मनाइँदैछ। धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ माडीमा 17 राष्ट्रिय धान दिवस मनाउन लागि हो। कृषि ज्ञान केन्द्र चितवन र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी कोरोनाका कहरका बीच सामाजिक तथा भौतिक दूरी कायम गरी राष्ट्रिय धान दिवस मनाउन लागि जानकारी दिनुभएको छ। माडी नगरपालिका 8 कान्तिपुर स्थित सामूहिक चक्लाबन्दी खेती कार्यक्रम लागू भएको स्थानमा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउन लागि कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभएको छ। उहाँले कृषि यन्त्रीकरणको प्रयोग गरी धान रोपाई गरिने जानकारी दिनुभएको हो। माडीमा झण्डै 25 बिघा क्षेत्रफलमा यन्त्रीकरण मार्फत रोपाईको तयारी भइरहेको पनि ढकालले बताउनुभयो। बागमती प्रदेशमा चितवन सहित 9 जिल्लाका 1,700 किसानले करिब 8 करोड़ लिटर दूध उत्पादन गरेर 8 करोड़ अनुदान पाएका छन्। अनुदान लिनेमा सबैभन्दा बढी चितवनका 94 दुग्ध उत्पादक सहकारीले 4,45,69,274 लिएका छन्। प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले यस वर्षदेखि दूधमा किसानलाई दिने अनुदानको रकम बढ़ाएको पनि बताउनु भएको छ। उहाँले भन्नुभयो, उत्पादनमा आधारित अनुदान रकमलाई प्राथमिकतामा राखेका छौं। काम गर्ने किसानलाई प्रदेश सरकारले सहयोग गर्छ। प्रति लिटर दूध उत्पादन गरे बापत बागमती सरकारको 1 रूपियाँ अनुदान दिने कार्यक्रमबाट प्रदेशभरका 9 जिल्लाका 198 सहकारीका 1,731 दुग्ध उत्पादक किसानले चालू आर्थिक वर्षमा करिब 8 करोड़ अनुदान पाएका छन्। आर्थिक वर्ष 2076-77 लागि दूध उत्पादनमा आधारित अनुदानका लागि 12 करोड़ विनियोजन गरिएकोमा सो बराबरको अनुदान भुक्तानी गरिएको हो। जननेता मदन कुमार भण्डारीको शव प्राप्त गर्ने र नदीबाट बाहिर ल्याउन सहयोग गर्ने मध्येका एक टोकमान गुरूङलाई खाद्यान्न सहयोग गरिएको छ। मदन भण्डारी फाउन्डेशन चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले व्यक्तिगत रूपमा शनिबार सहयोग उपलब्ध गराउनु भएको हो। गाँजीपुर स्थित गुरूङको घरमा नै पुगेर अध्यक्ष भट्टराईसित फाउन्डेशन चितवनका पदाधिकारीले राहत हस्तान्तरण गर्नुभयो। गुरूङलाई तत्काल राहतका लागि एक बोरा चामल, दुई किलो दाल, दुई लिटर खाने तेल, नुन लगायतका दैनिक उपभोग्य वस्तु हस्तान्तरण गरिएको छ। लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भएपछि गुरूङलाई सहयोग हस्तान्तरण गरिएको हो। विक्रम सम्बत 2050 सालमा चितवनको दास ढुङ्गामा रहस्यमय जीव दुर्घटनामा परेका तत्कालीन नेकपा एमालेका महासचिव मदन कुमार भण्डारीको शव जिल्लाको गाँजीपुर स्थित नारायणी नदीमा फेला परेको थियो। सो समयमा गुरूङ लगायतका छ जनाले शव प्राप्त गर्नुका साथै नदीबाट शव बाहिर ल्याउने काम गरेका थिए। अन्यको आर्थिक स्थिति सन्तोषजनक भए पनि गुरूङलाई अप्ठ्यारो भएपछि सहयोग उपलब्ध गराइएको फाउन्डेशन चितवनका उपाध्यक्ष शम्भु सुवेदीले जानकारी दिनुभयो। जननेता मदन भण्डारीको 69 जन्म जयन्तीको अवसरमा शालिग अनावरण गरिएको छ। भरतपुर महानगरपालिका वडा नम्बर 17 गाजीपुरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले आज शालिग अनावरण गर्नुभएको हो। मदन भण्डारी फाउन्डेशन चितवनको आयोजना र मदन स्मृति पार्क गाजीपुरको सहआयोजनामा आयोजित कार्यक्रममा मन्त्री लामाले मदन भण्डारीको विचारलाई लिएर अगाडि बढेकै कारण आज देशका तीनै तहका कम्युनिष्टको सरकार रहेको बताउनु भएको छ। मदन भण्डारीको शव प्राप्त भएको स्थान गाजीपुरको विकासका लागि बजेटको अभाव नहुने बताउँदै वहाँले स्थानीयले दृढतापूर्वक मिलेर काम गर्नुपर्ने बताउनुभयो। तत्कालीन माओवादीको आक्रमणबाट गम्भीर घाइते भई गोर्खाबाट विस्थापित भएका शिक्षक नेता यदु प्रसाद अधिकारीको 9 दिनको पुण्यतिथिमा आज उहाँको निवास गौरीगंजमा शोकसभा गरिएको छ। नेपाली कांग्रेस वडा नम्बर 8 नगर समितिले शोकसभाको आयोजना गरेको थियो। सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले आफ्नो आस्थाबाट कति पनि विचलित नभई पार्टी संगठनमा कटिबद्ध भएर लागेका निष्ठावान शिक्षक नेताको देवसानले कांग्रेस पार्टीमा अपूरणीय क्षति पुगेको बताउनुभयो। मा नेपाली कांग्रेस चितवनका पूर्व सभापति एवं संविधान सभाका सदस्य रामकृष्ण घिमिरेले शिक्षा क्षेत्रमा अधिकारीले पुर्याएको योगदान महत्वपूर्ण भएको भन्दै पार्टीप्रति उहाँको त्याग अविस्मरणीय रहेको बताउनुभयो। भरतपुर महानगरपालिकाभित्र रहेका दुई सामुदायिक वनमा जड़ीबुटी र फलफूलका बिरूवा रोपिएको छ। राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर भरतपुर 11 नवजागृति सामुदायिक वन र भरतपुर 12 रामबेल सामुदायिक वनमा वृक्षारोपण गरिएको हो। चितवन क्षेत्र नम्बर 2 सांसद विजय सुवेदीले नवजागृति सामुदायिक वनमा एभोकाडो र रामबेल सामुदायिक वनमा बेलको बिरूवा रोपेर वृक्षारोपण शुभारम्भ गर्नुभएको थियो। सांसद सुवेदीको नेतृत्वमा भरतपुर एक बगैंचा अभियान सञ्चालन भइरहेको छ। विजय खबरमा अब पालो भएको छ नमुना ग्राम संचार अभियानको अर्को अंक।
नमुना ग्राम संचार अभियान गैडाको 3 आवाज।
वर्षौंदेखि कुवाको पानी पिउँदै आएका गैंडाकोट 3 केलादीका स्थानीय गाउँमा 20,000 लिटरको खानेपानी ट्याङ्की निर्माण गरी पानी वितरण गरेसँगै सफा र शुद्ध पानी पिउन पाएका छन्। सहकर्मी पवित्र पराजुलीको एक रिपोर्ट।
केलादेखि मनु गुरूङ आफ्नै घर अगाडि धारमा पानी आएपछि दङ्ग हुनुहुन्छ। केही समय अघिसम्म उहाँ घण्टौ लगाएर कुवासम्म पानी लिन जानुहुन्थ्यो। वर्षौंसम्म उहाँले यो शास्ति खेप्नु पर्यो। यस्तै शास्ति गाउँका अन्यले पनि भोगे। स्थानीय फोहर पानी पिउन बाध्य थिए। यही दुःख सम्झँदै स्थानीय मनु गुरूङ भन्नुहुन्छ,
पहिला पानी नहुँदा हाम्रो खोलामा यस्तो कुवा बनाउँथे है, कुवा बनाएर पुरै भ्याकुता बच्चा बनाउँथ्यो। त्यस्तो के हाम्रो यस्तो भ्याकुताको फुल त्यस्तो तर्काएर त्यसरी खाने गर्थ्यो। त्यस्तो समस्या त हुन्थ्यो नानी, कसैलाई पखला जाने, कसैलाई के हुने भइरहेको थियो। के अरे भयो भने त्यति मान्छे त्यस्तो भयो भने खानै पर्ने के गर्ने।
तर अहिले भने यो समस्या हटेको छ। गाउँमा 20,000 लिटरको खानेपानी ट्याङ्की बनेसँगै सहज भएको छ। घण्टौ लगाएर पानी बोक्नु पर्ने बाध्यता हटेको छ। फोहर पानीकै कारण बिरामी हुनु परेको छैन। स्थानीय गुरुङ,
पानी ट्याङ्की बनेपछि हाम्रो धेरै राम्रो भयो। अनि अहिले आएर धेरै राम्रो, त्यस्तो पखला जाने, झाडा पखला चाहिँ भएको छैन, अलिक राम्रो।
गैंडाकोट नगरपालिका र स्थानीयको सक्रियता हजारमा 3 लाखको लागतमा गाउँमा खानेपानी ट्याङ्की निर्माण गरिएको छ। गाउँमा पहिले 2000 लिटरको खानेपानी ट्याङ्की भए पनि स्थानीयलाई प्राप्त पानी पुग्दैनथ्यो। सोही कारण खानेपानी लिनका लागि स्थानीय खोला कुवा धाउने गर्थे। गैडाकोट 3 केलादीमा रहेको जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरि बहादुर मिश्र
गाउँमा पनि अब दिन प्रतिदिन मान्छेहरूको जनसङ्ख्या पनि बढिरहने होइन अनि त्यो भएर पानीको अलिकति ट्याङ्की उपलब्ध गर्न पाए पनि त्यो ओभरफुल भएको पानीहरूलाई त्यहाँ राख्न सक्यो भने केही पानीको अभाव नहुने सम्भावना देखिएर अनि त्यसलाई अलिकति केही मागहरू गरिएको थियो। नगरपालिकाबाट हामीलाई मिलेको बाबत लगभग 3 लाख रुपियाँको हारारी हिसाबको हामीले 2 लाख 14 हजार रुपियाँ पायौँ अनि त्यही पैसा हामीले हामीसँग पनि अलिअलि बचत पैसाहरू थियो अनि त्यही पैसाहरू लगाएर सेन्टमा हाम्रो त्यो 20 हजार लिटर ट्याङ्की मर्मत र त्यसलाई बनाउँदाखेरि गराउँदाखेरि सेन्टमा तपाईँको 3 लाख रुपियाँ जति खर्च भएको छ।
45 घर दूरी रहेको केलादीमा अहिले 7 वटा धारा रहेका छन्। अब छिट्टै नै गाउँको हरेक घरमा धारा पुर्याउने गरी तयारी गरिएको बताउनुहुन्छ अध्यक्ष मिश्र।
अहिले हामीले अब त्यसलाई घर घरमा मिटर सिस्टम राख्ने योजना बनाएको छु अनि त्यसमा अब अहिलेतिखेर अब त्यति पैसाले अब मैले पाइप किने भने अब मिटर किन्ने पैसा हुँदैन होइन अनि मिटर किने पाइप किन्ने पैसा हुँदैन त्यही हिसाबले गरेर फेरि पनि अलिकति नगरपालिकामा केही कुराहरू राख्न पाएर 2-4 पैसाहरू केही उपलब्ध भयो भने अनि त्यसपछि अनि राम्रोसँग सञ्चालन गरेर लगभग 40 मिटर घर छ त्यसलाई केही सुविधा हुन्छ कि भन्छ।
घर नजिकै धारा पाएपछि राहतको महसुस गरेका स्थानीय प्रत्येक घर घरमा धारा आउने कुराले अझै हर्षित भएका छन्। यसको चाँजो पाँचो ओडा कार्यालयको समन्वयमा खानेपानी संस्थाले तयारी गरिरहेको छ।
पूर्वी नवलपरासीमा आज एकैपटक 26 जनाले कोरोना जितेर घर फर्किनु भएको छ। रजहरको प्राकृतिक चिकित्सालयमा उपचारार्थ 23 जना र मध्यविन्दु जिल्ला अस्पतालमा उपचारार्थ 3 जनाले आज कोरोना भाइरसलाई जित्नु भएको हो। मध्यविन्दु जिल्ला अस्पतालमा रहनुभएका 4 मध्ये 3 जनाको रिपोर्ट नेगेटिभ आएकाले कावसती वडा नम्बर 1, देवचिली वडा नम्बर 15 र विनय त्रिवेणी वडा नम्बर 1 गरी 3 जना पुरूषलाई डिस्चार्ज गरिएको अस्पतालका कोरोना स्रोत व्यक्ति डाक्टर पुष्कर पौडेलले जानकारी दिनुभएको छ। यस्तै प्राकृतिक चिकित्सालयबाट मध्यविन्दु 13 3 जना, मध्यविन्दु 6 1 जना, 7 2 जना, 8 1 जना, 9 1 जना, 1 1 जना र 11 1 जना गरी 10 जना, कावसती 3 1 जना र उपसेकोट 2 6 जना, 6 4 जना, 5 4 1 1 जना गरी 12 जना संक्रमण मुक्त रहेको रिपोर्ट आएपछि डिस्चार्ज गरिएको चिकित्सालयका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिनुभएको छ। आज डिस्चार्ज हुने सबैजना पुरूष हुनुहुन्छ। अब जिल्ला अस्पतालमा देवचुली 11 1 जना आइसोलेसनमा हुनुहुन्छ। उहाँको रिपोर्टको नतिजा नआइसकेको अस्पताल स्रोतले जनाएको छ। योसहित नवलपुरबाट डिस्चार्ज हुनेको संख्या 40 पुगेको छ। संक्रमित हुनेको संख्या 218 छ। अब प्राकृतिक आइसोलेसनमा 179 जना छन्, जसमध्ये 1 जना स्याङ्जाका र 1 जना तनहुका संक्रमित समेत उक्त आइसोलेसनमा राखिएको छ। देवचुली 1 भरतपुरबाट परीक्षण बिना डिस्चार्ज भएका 1 युवक समेत त्यहीको आइसोलेसनमा छन्। प्राकृतिक आइसोलेसनमा बसेका ती युवकको पनि पुनः परीक्षणको रिपोर्ट नआइसकेको चिकित्सालयले बताएको छ। यस्तै भरतपुरले डिस्चार्ज गरेपछि घरमै क्वारेन्टाइनमा बसेका 1 व्यक्तिमा अझै पनि कोरोना पोजिटिभ देखिएको छ। ती व्यक्ति घरमा नै क्वारेन्टाइनमा रहनु भएको छ। पहिलो पटक संक्रमण पुष्टि भएका दिनदेखि ती व्यक्तिमा संक्रमण रहिरहेको आज 46 दिन पुगेको छ। नै खबरहरूसँगै हामी अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। ठूलो क्षति पुर्याउने गरी सलह नभित्रिएको समेत घुमा गाईको भनाई, झुण्ड व्यवस्थापनको योजना बनाइने, नेपालमा 1 महिनासम्म रहन सक्ने विज्ञहरूको प्रक्षेपण। नवलपुरमा आज एकै दिन 26 जनाले कोरोना जितेर घर फर्किए, सरकारी गाडीको दुरूपयोग नगरेको गैंडाकोटकी उपमेयर कणेलको भनाई, क्वारेन्टाइन अनुगमन गर्न जाँदा आशीर्वाद दिन पुगेको प्रस्तुति, विद्यालय बन्द हुँदाको शुल्क नलिन गैंडाकोटका शैक्षिक संस्थाहरूलाई नेभिसङ गैंडाकोटको चेतावनी। नेपालमा थप 463 जनामा कोरोना संक्रमण, संक्रमितको संख्या 12,772 पुग्यो। गर्भवती महिलाका लागि भरतपुर महानगरपालिकाले एम्बुलेन्स खरिद गरिदिने। र चितवनको माडीमा मेसिनबाट रोपाई गरेर धान दिवस मनाइने, प्रदेश सरकारद्वारा चितवनका दुग्ध किसानलाई 4 करोड बढी अनुदान प्रदान, मदन भण्डारीको सब भेटाउने गाजीपुरका गुरूङलाई सहयोग। हवस्त नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 छ। इन्टरनेट अनलाइनमा www.vijayfm.org.np 101.6 छ। विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबर सकियो। प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद। डोलराज राणाबाट बिदा हुन्छु। नमस्कार।